السلام علیکم. چھبیس جنوری 2017 لمبی جامع مسجد ملاوی میں حضور
بنائی جاتی ہے وہ ہمیشہ ایک جیسی ہی نہیں رہتی. بلکہ کبھی کبھی اس میں خرابیاں پیدا ہو جاتی ہیں, وہ بگڑ جاتی ہیں. اس لیے ضرورت پڑتی ہے ریپیئر کی. جو بنی ہوئی چیز بگڑ جائے تو اس کو سدھارنے کے لیے, ریپیئر کرنے کے لیے ایک کاریگر نکالنے کی ضرورت ہے. یہ پورے مارکیٹ کا, پوری دنیا کا نظام اسی طرح سے چلتا ہے. جب کوئی چیز بگڑتی ہے تو اس کو توڑ بھوڑ کر کے اسکریپ میں نہیں ڈال دیتے, بلکہ کوشش یہ کرتے ہیں کسی طرح اس کو ریپیئر کر کے اور پھر کام کے لائق بنا دیا. یہی نظام اور سسٹم ہر جگہ آپ کو نظر آئے گا. پروردگار عالم نے اس پوری کائنات اور دنیا کے کارخانے میں انسان کو پیدا کیا اور بہت اچھا بنایا. اسے اسٹانگ اور بہت مضبوط اس نے پیدا فرمایا ہے. اسی کو قرآن فرماتا ہے بلقد خلقنا الانسان فی احسن تقویم, ہم نے انسان کو احسن تقویم میں پیدا کیا. یہ اچھی صورت اچھی سیرت والا ہے, یہ باہر سے بھی اچھا ہے اور اندر سے بھی اچھا ہے. اللہ تعالیٰ نے اسے بڑی اونچی مضبوط اور اچھی مخلوق پیدا کیا. یہاں تک کہ ارشاد فرماتا ہے وَلَقَدْ خَلَقْنَا بَنِي آدَمَ, ہم نے آدم کی اولاد کا اسٹیٹس بہت ہائی سے ہائی کر دیا, اس کو بزرگ اور برتر بنایا. پوری مخلوق کا جب ہم سروے کریں گے تو سب سے مضبوط مخلوق یہ ہے جسے ہم انسان ہیں. ساری دنیا کی طاقتور سے طاقتور مخلوق, اس کے پاور اور اس کی قوت کے سامنے آپ کو نیچے نمبر دو پر نظر آئے گا. انسان ہے ایسا پاور فل, اللہ کی کارخانے کا یہ پروڈکشن ہے, لیکن یہی انسان اس طرح کی مشینری بگڑ جاتی ہے, یہ بھی بگڑ جاتا ہے, یہ بھی خراب ہو جاتا ہے. اب اس کو فوراً قتل کر کے ہم اس کو دنیا سے نشت و نابود کرنے کے موڈ میں نہیں ہیں, اور نہ اللہ تعالیٰ اس کو پسند کرتا ہے کہ بگڑے ہوئے کو قتل کر دو, زمین سے اس کا نام و نشان ملتا ہے. نہیں میرے دوست, اس نے انتظام کیا ہے کہ بگڑی ہوئی انسانیت کو ریپیئر کیسے کیا جائے, بگڑے ہوئے انسان کو جیسی وہ طاقت والا ہے قوت والا ہے ویسے ہی اس کو کیسے بنا دیا جائے. رب العالمین نے اس کا پورا انتظام کیا ہے اور بگڑی ہوئی انسانیت کو ریپیئر کرنے کے لیے اور اسے سدھارنے کے لیے جن ہستیوں کو پیدا کیا ہے, جس گروپ کو پیدا کیا ہے, اسی گروپ کو ہم کہتے ہیں الاولیاء اللہ. اسی گروپ کا نام ہے اولیاء اللہ. جس طرح کے دنیا کی مارکیٹ میں کارخانے میں نیکامی کی اور ریپیئر کی ضرورت پڑتی ہے, اسی طرح اس دنیا کے اندر انسان کی بگڑی ہوئی حالت کو سدھارنے کے لیے غوث و خواجہ کی نگاہ کی ضرورت. ان کے وجود سے ہم آنکھیں بند نہیں کر سکتے, اور جو اولیاء اللہ کے وجود سے اپنے آپ کو الگ رکھتے ہیں یا ان کی کوئی حیثیت اور اہمیت نہیں دیتے, ان کے نزدیک ان کا وجود امپورٹنس نہیں ہے, تو انہیں چھوڑ دیجیے. یہ ایسے ہی ہیں کہ ان کو کسی نے پالا نہیں. مثال کے طور پر اینیمل جانور دنیا میں پہنچتے ہیں. ایک تو وہ جانور جو جنگلوں میں رہتے ہیں, آزاد ہیں, ان کا کوئی مالک نہیں ہے. اگر وہ بیمار پڑ جاتے ہیں ان کا کوئی ڈاکٹر نہیں, उनके लिए कोई मेडिसिन नहीं, उनके लिए कोई इलाज करने वाला नहीं। कितने लॉयंस हैं, हिरण हैं, जंगली भैंसे हैं, गेंदे हैं, बीमार पड़ते रहते हैं, मर जाते हैं, कोई उनका इलाज करने वाला डॉक्टर कभी जंगल में नजर नहीं आया। लेकिन उसी जंगल जंगली जानवरों में से कुछ जानवर ऐसे हैं जो जूलॉजिकल पार्क के लिए पकड़ करके और उन्हें रखा जाता है। सर्कस वाले उन्हें अपने पिंजरों में बंद कर देते हैं। बाजार में ऐसा लगता है ये कैद हो गए, ये गुलाम बन गए, पिंजरे में बंद हो गए। लेकिन दोस्तों, इनकी देखभाल के लिए जिन्होंने इसे पाला है, हर हर कदम पर इनकी देखभाल, इनकी खुराक, इनके इलाज, इनकी दवा, मुआवजे के लिए पूरा उनके यहाँ सिस्टम और निजाम होता है। अगर सर्कस का लॉयन बीमार हो जाए तो उसे नहीं छोड़ा जाता है। डॉक्टर आता है, ट्रीटमेंट डायग्नोज करता है, ट्रीटमेंट करके उसके लिए दवाइयां रखता है। दुनिया में हाथी जंगलों में, अफ्रीका के जंगलों में कितने मिलेंगे, लेकिन वो हाथी जो घर पर पाला गया है, अगर वो बीमार हो जाए डॉक्टर बुलाया जाता है, उसके गर्मी सर्दी के मौसम का ध्यान रखा जाता है, उसके खाने का इंतजाम किया जाता है। एक दिन हजारों चीजें आप ऐसा देखेंगे मेरे दोस्त। इसी तरह एक इंसान के जंगलों में बहुत से ऐसे हैं जो किसी के नहीं, वो आजाद हैं। आप ये न समझे कि उनकी आजादी अच्छी है। दोस्तों, वो गुलाम अच्छा है जिसके लिए कोई मालिक होता है, जिसकी देखरेख की जाती है, जिसकी बीमारियों को दूर करने का इंतजाम किया जाता है। ऐ मुसलमान, सुन, तू मोहम्मदी पिंजरे में बंद कर दिया, तू आजाद आवारा जानवरों की तरह नहीं। तुम अगर बीमार पड़ गए, तुम्हारा कल्ब अगर गुनाहों की बीमारी से कमजोर हो गया, तो रब ने मोहम्मदी पिंजरे, इस्लाम के पिंजरे में बंद होने वाले कलमाए तैयबा पढ़ने वालों के लिए गौर
करो,
मेरे सारे इसका इलाज करो, इसको नमाजों की सजा दे दो, इसे मोहम्मद रसूल का सीरत दिलाओ, इसको जो जो जरूरत है उस जरूरत का इंतजाम करो। ये हमारी गुलामी उस आजादी से बेहतर है जिनका कोई भी नहीं है। हम वैसे नहीं बनना चाहते हैं, हम ऐसे बनना चाहते हैं कि गुलाम मोहम्मद रसूलुल्लाह बनकर हम इस्लाम के पिंजरे में बंद हो जाए। यही हमारी इज्जत है। और जो आजाद घूमता है गोली उसे मारनी है, पिंजरे के लाइन को कभी कोई गोली नहीं मारता। अगर मारता है तो उसका मालिक है, केस करेगा। तुमने बहुत बड़ा जुर्म किया, गवर्नमेंट केस चलाएगी, जो फाइन करे इसका पड़ा हुआ ये लाजमी, ये हरम उसने मार कर रखा है, तुमने गोली क्यों मारी। मुसलमान जब तक इस्लाम के पिंजरे में बंद रहने को पसंद करता है, खुदा की कसम जालिम की गोली कभी इसको नहीं मारती। गुलामी में इज्जत वाली जिंदगी और अगर कोई गोली मारने वाला आए तो अल्लाह का गजब उस पर नाजिल होता है। उसने ये जुर्म किया। आज मुसलमान की हालत ये हो गई है कि हम अपनी गुलामी से आजाद होकर के जिंदगी बसर करने को अपनी तरक्की समझते हैं, अपनी कामयाबी समझते हैं, हम अपनी तरक्की का भाव इसमें देखते हैं। लेकिन याद रखना, ये तरक्की का भाव नहीं है अपने साथ जालिमों की गोलियों से भूनने वाले अंदाज को अपने लिए दावत देना है। रब्बुल आलमीन ने इसलिए मुसलमानों को इरशाद फरमाया कि अतीउल्लाह व अतीउर रसूल। है लोगों, अल्लाह के हुक्म की पाबंदी करो। जिस तरह सर्कस का जानवर अपने मास्टर के हर हुक्म को पालन करता है, हाथ में कोड़ा होता है, खूंखार जानवर है, लेकिन ऐसा सीधा सिखाया बन गया है। मास्टर जैसा ऑर्डर करता है उस तरह वो चलता है, जिधर मोड़ता है वो मुड़ जाता है। इसलिए उसे कोई गोली नहीं मार सकता। हम कितने भी पावरफुल अगर भूखार भी हैं और हमारे मस्त गरीब नवाज तुमको बोलने की घर
है
बात करियर का कोला लेकर के तुम्हें ऑर्डर करते हैं कि अगर हम बड़े से बड़े ताकतवर बन जाए लेकिन गुलामी का अंदाज अख्तियार कर ले तो परवरदिगार आलम फरिश्तों के तुम्हारी
मदद।
और अगर इन अल्लाह वालों के शरीयत के कोरों से जरा भी इन्हेराब करता है तो उसका अंजाम यहाँ भी देखता है और वहां भी देखता है। सुनो, इसी पहले अल-अस्रार शरीफ की रिवायत है, तीन अबदाल से अबदाल, अबदाल औलिया इकराम की एक बहुत आला दर्जे की खेती गिरी, इनका मकाम मकाम अब्दालियत है। अल्लाह ताला ने उन्हें इतना पावर दिया है कि हवा में प्रवास करके, हवा में उड़ करके जहां से चाहें जहां तक चले जाएं और आनंद आनंद लंबी से लंबी मुसाफत हो गए करते हैं। ये अब्दाल का मकाम अल्लाह ताला ने 40 अब्दालों को दुनिया की जमीन की निगरानी के लिए पैदा किया है, जिनका मकाम बहुत बुलंद है। तीन अब्दाल बुलंद शाम में थे और एक मरतबा वहां से वो उड़कर अपना सफर जारी रखा। उड़ते उड़ते प्रवास करते करते जब बगदाद शरीफ की मंजिलों पर गुजरे हैं तो तीन अब्दाल वो जरा अटेंशन हो गए और एक दूसरे से उड़ते उड़ते प्रवास करते करते ये कह रहे हैं, देखो गौसे आजम के खानदान नहीं बना, मदरसे गौसिया नहीं बना है, अदब करो अदब करो। जब ये अब्दाल आपस में गुफ्तगू करने लगे इतने में खानकाहे कादरिया उनके परवास की मंजिल के करीब आ गया तो एक अब्दाल दाई तरफ और एक बाई तरफ कतरा गया, लेकिन तीसरा था। उसने कहा हम तो गौसे पाक की इज्जत करते हैं, खानकाह के ऊपर से उड़ने में कोई बेअदबी नहीं। दोनों की सोच अलग थी, सोच जब बिगड़ती है तरह था तो वहीं पर इंसान बिगड़ता है और उसकी सोच उसके दिल को तबाह और उसकी इज्जत को बर्बाद कर दिया करती। दो अब्दाल ये सोच करके कि गौसे पाक की तो इज्जत करनी ही चाहिए, जिस खानकाह में आप बैठते हैं उसके दरो दीवार के लिए इज्जत करनी चाहिए, उसकी छत की भी इज्जत करनी चाहिए, उसके ऊपर प्रवास करना भी हमारे लिए बेअदबी है। दो की सोच ये थी और तीसरा ये कहता है ये तो मकान है, एक बिल्डिंग है, उसके ऊपर से गुजर जाना गौसे पाक की इज्जत और एहतराम में कोई खलल पैदा नहीं कर सकता है। दो सोच एक तरफ है, एक सोच एक तरफ, इतने में खानकाह आ गई और वो एक दाईं तरफ एक बाईं तरफ गुजर गया, लेकिन ये तीसरा जिसने कहा ऊपर से गुजरने में कोई वादा नहीं है, उठाकर देखो इसके हाथ पांव शट हो गए जैसे लकवा और पैदल हैस लग गया, इसकी परवाज रोक दी गई आगे न बढ़ने का और ठीक उस मेन गेट पर गिरा जो हुजूर गौसे आजम रज़ी अल्लाह ताला अन्हु की खानकाह कर रहे, वहां गिर करके और आहुजारी करना जमीन पर इस तरह से मुर्दे बिस्मिल की तरह तड़प रहा है, उस मछली की तरह जो पानी में तैरती है और बाहर निकाल दी जाती है, कोई उसका पुरसाने हाल नहीं। अंदर हुजूर गौसे आजम पीराने भी रज़ी अल्लाह ताला अन्हु उसकी सारी हालत को अपने कष्ट से देख रहे हैं। वो पीर रोशन जमीर थे, जलाल में थे, मेरा भय जागता میرے گھر کی عزت نہیں کر رہا. ان کو جلال تو ضرور آیا لیکن عقاب رب العالمین کی طرف سے ہوگا. اتنے میں حضرت سیدنا علی بن حیدی رضی اللہ تعالی عنہ جو غوث پاک کے اجلے علماء میں بہت بڑے خلیفہ اور حضور غوث پاک ان کو بہت جانتے بہت نزدیک تھے, وہ اپنے پیر و مرشد سے ملنے کے لیے خان ماہر غوثیت میں تشریف لائے تو دیکھا کہ مین گیٹ پر ایک اپاہج جس کے ہاتھ پاؤں میں گویا جان نہیں ہے وہ زمین پر تڑپ رہا آہوداری کر رہا. حضرت علی کے حیدی رضی اللہ تعالی عنہ کھڑے ہو کر اسے غور سے دیکھ رہے ہیں اور فرماتے ہیں یہ کون ہے کیا حال ہے تمہارا. اس نے اپنا انٹروڈکشن کرایا تعارف کرایا کہ میں ملک شام کا ابدال ہوں, ہم تین دوست ساتھی کہیں جا رہے تھے اور ہم تین جب یہاں گزرنے لگے تو دو نے اپنے آپ کو خانقاہ سے دائیں بائیں ہٹا کر کے پرواز کر کے نکل گئے اور میرے دل میں یہ بات آئی کہ خانقاہ ہے در و دیوار کا ادب, اگر ہم اس کے اوپر سے گزر گئے تو یہ ادب کے خلاف نہیں ہے. اتنا ہی سوچا تھا کہ میرے دوست تو اپنی منزل کی طرف چلے گئے اور میں یہاں اپاہج بن کر کے لگڑا اور جھوٹا بن کر کے تڑپ رہا ہوں. اے علی بن حیدی اللہ رسول کا واسطہ میرے لیے معافی کی درخواست جا کر کے حضور غوث پاک کی بارگاہ میں میں تم کو وسیلہ بناتا ہوں. دیکھیے وسیلہ اس زمانے میں نہیں تھا, آج بھی اہل سنت اللہ کی بارگاہ میں نبیوں کو وسیلہ بناتا اور نبیوں کے بارگاہ میں وہ تو خواجہ کو وسیلہ بناتا. حضرت اسی لیے فرماتے ہیں تیری سرکار میں لاتا ہے رضا اس کو یا رسول اللہ تیری سرکار میں لاتا ہے رضا اس کو شفیع جو میرا غوث ہے اور لاجلا
بیٹا
جو میرا غوث ہے اور لاجلا بیٹا تیرا. اعلی حضرت نے ہمیں وسیلے کا سبق دیا ہے اس لیے کہ اس زمانے میں جب مجبور کوئی ہوتا تھا کوئی مصیبت زدہ ہوتا تھا تو کسی بزرگ کا وسیلہ رہتا تھا. حضرت شیخ علی بن حیدی کا وسیلہ اس مجبور اقدار نے لیا. میری سوچ بہتی اور یہ سوچ ایسی نہیں ہے میرے دوست کی جس میں بڑی اہمیت ہو, لیکن جتنا بڑا آستانہ ہے وہ نہیں دل کو سنبھال کر کے جانا. معمولی آدمی کے لیے یہ سوچ کچھ نہیں حقیقت رکھتی, لیکن آستانہ غوثیت کی بارگاہ آستانہ غوثیت کی حاضری میں اتنی سوچ بھی بہت بڑا وبال پیدا کر سکتی ہے. اس لیے حاضری میں دربار غوث جب جائیں تو صرف چہرہ ہی سیدھا نہ کریں اپنا دل بھی
سیدھا
کریں. جتنا ادب ہوگا اتنا ہی تصوف کی منزل میں فیض زیادہ ملے گا. اس لیے اللہ والوں کی درجے دربار میں زیادہ سے زیادہ ادب. حضرت علی بن حیدی رضی اللہ تعالی عنہ سے رو رو کر دل گرا کر اس نے سفارش کرنے کی آپ سے مطالبہ کیا اور آپ کو غوث پاک کی بارگاہ میں وسیلہ بنایا. حضرت علی بن حیدی رضی اللہ تعالیٰ عنہ کو رہنا گیا اور اسی خیال سے جا کر پیران پیر پیر دستگیر سے اس مجبور اور اس دکھیا کے دکھ درد کی سفارش کروں گا کہ حضور اس کی سوچ بگڑ گئی تھی اور اللہ کا عذاب اس پر اترا, دنیا میں عبرت کی نگاہ سے دیکھ لیا, سرکار آپ معاف کر دیں. یہاں پر آپشن دو تھا, اب آپشن چوائس کیا جائے گا. ایک تو یہ ہے کہ علی بن حیدی وہیں کھڑے ہو کر اللہ تعالی سے دعا کرتے, ایک آپشن یہ اللہ تو نے اپنے محبوب بندے کی خانقاہ کے ادب کا خیال نہ رکھنے والے پر اپنا عذاب نازل کیا ہے. مولا اپنے کرم سے اس عذاب کو اور اس مشکل کو ٹال دے یہ بھی ایک آپشن. دوسرا آپشن تو یہ تھا کہ یہاں پہ جا کر غوث پاک سے کہیں کہ حضور اس کی غلطی کو آپ معاف کرنا دیں. حضرت علی بن حیدی نے کھڑے ہو کر دعا نہیں کی اور اس مجبور افطار نے بھی خود دعا نہیں کی ہے اللہ مجھے اچھا کر دے. یہ بھی ہمیں سہارا مل رہا ہے. یقیناً اللہ سب کی سنتا ہے, لیکن دوستو سننا اور بات ہے قبول کرنا اور بات. آپ اگر کسی کوک میں گئے کیا جج بہ رہا ہے سنتا ہے, لیکن وکیل کو بیچ میں آپ نے کیوں رکھا؟ آپ ایسے جا کہتے تھے کہ میرے لیے یہ تکلیف ہے, فلاں فلاں نے میری دکان پر قبضہ کر دیا ہے, فلاں میرا اتنا پیسہ مار چکا ہے, یہ کر دیا وہ کر دیا, کیا وہ بہرا ہے؟ نہیں سنتا. سنتا ہے لیکن آپ کی اس بات کو قبول نہیں کرے گا. اس لیے کہ سسٹم ہے کورٹ میں آنے کا, یہ آنا ہے خود مت بولو, کسی کا وسیلہ لے کر. اس لیے ہر سسٹم کو ہمیشہ پالو رکھنا. اپنی مراد اور اپنا مطلب اگر پورا کرنا ہے, چاہے دنیا کا سسٹم ہو چاہے دین کا سسٹم ہو, سسٹم کو سامنے رکھنا. اگر سسٹم کو فالو کر کے آؤ گے تو دین کی بھی مراد پوری ہوگی اور دنیا کا معاملہ بھی.
سبحان اللہ,
یہ غوث اعظم کی بارگاہ سے ہمیں یہ سبق ملتا ہے. حضرت علی بن حیدری نے اس آپشن کو ڈائریکٹ والے آپشن کو نہیں چھیڑا, بلکہ خود گئے کہ چل کر کے عرض کروں. جب حضور غوث پاک کے قریب پہنچے, حضور غوث پاک نے ارشاد فرمایا, اے علی بن حیدری سنو, اس نے تمہیں وسیلہ اور سفارشی بنایا. ابھی انہوں نے کچھ کہا نہیں تھا. یہ جج کی طرح نہیں ہے کہ جب تک وکیل نہ کہے جب تک سمجھ میں نہ آئے. یہ وہ ہے سب کا ججمنٹ لے کر بیٹھے ہوئے, چاہے بولو چاہے نہ بولو. چیزانے کی روشن زمین فرماتے ہیں علی بن حیدری سنو, اس نے تمہیں اپنا سفارشی اور وسیلہ بنایا ہے, اس لیے میں اس کے قصور کو معاف کر دیتا ہوں. میں اس کے قصور کو معاف کر دیتا ہوں. قصور کو معاف کر دیا اور اس کے ہاتھ پیر دونوں صحیح ہوئے. اٹھ کر کے کھڑا ہوا, صرف قصور ہی کو نہیں معاف کیا, اپنے غصے کو بھی ضبط کیا, قصور کو بھی معاف کر دیا اور فرماتے ہیں میرا احسان اس پر ہے کہ میں اس کی ابدالیت اور اس کی ولایت جو چھین لی گئی تھی وہ اسے قرآن مجید میں تین باتیں, ایک اللہ والے کے کیریکٹر کا اس کے بارے میں ذکر کیا ہے. قرآن ارشاد فرماتا ہے والکاظمین الغیظ والعافین عن الناس والله يحب المحسنين. جب کسی کو غصہ آئے تو وہ اپنا غصہ پی جائے, اور غصہ پینے کے بعد آپ ایک بات میں سوچ سکتے ہیں, جب حضرت غوث پاک کو غصہ آیا تھا تو اس کو سزا کیوں یہ مجھے بتا دینا. غوث پاک نے سزا نہیں دی, یہ ان کی محبوبیت ہے, وہ محبوب سبحانی ہے, جلال ان کو آتا تھا, عذاب اللہ کی طرف سے. اللہ کو حق ہے کہ اپنے محبوب بندوں کو جب جلال آئے تو اس کے بادات میں وہ اگر اس کا بدلہ نہیں لیتے ہیں تو رب ان کا چاہنے والا ہے اپنا ہلکا سا عذاب اتار دیتا ہے. مثال کے طور پر ہمارے مولانا غلام مصطفیٰ ہیں, ہم دونوں چاہ رہے ہیں, میں ان کو بہت چاہتا ہوں اور یہ بھی مجھے ماشاء اللہ بہت چاہتے ہیں, بہت چاہتا ہوں. چلتے چلتے ان کو کسی نے خدا نہ کرے ایک لاپا مار دیا. مجھے نہیں مانا لیکن میں دیکھ کر کے مجھے تو کچھ غصہ آئے گا. بولی نہیں آئے اگر نہیں آتا ہے تو میرا چاہنا دیکھا ہے. جب میرے لاٹنے کو کوئی لاپا مارے گا تو میرا تو دل یہ چاہے گا کہ اس کا ہاتھ پکڑ کے کھول, اس کے کپڑے کو چیر دوں. یہ میرا اپنا جلال ہے, جو جتنا بڑا ہوتا ہے اس کا جلال بھی اتنا ہی بڑا ہوتا ہے. اور جب میں مجھے غصہ آیا اور میں نے کہا کہ اس کا ہاتھ پکڑ کر کے مرو, مولانا کہنے لگے حضور چھوڑ دیجیے میں نے مارا. میں نے کہا مولانا اس نے مجھے مارا ہوتا تو ٹھیک ہے, تم کو مارا اس کو چھوڑوں گا. یہ میرا جلال کیوں ہے؟ یہ محبت کی وجہ سے. اسی طرح سے اللہ تعالیٰ اپنا عتاب نازل کرتا ہے اس کے محبوب پر سے غصہ ضرور آتا ہے, بدلہ نہیں دیتے ہیں لیکن رب کی طرف سے اس پر عتاب نازل ہوتا ہے. مدد کے غوث پاک نے اس کو معاف کر دیا. قرآن پڑھنا اول کا زمین رہی, غصہ آئے تو اسے کی جاتے ہیں میرے محبوب پر سے. اور صرف یہی نہیں ول آخری نہ امین, اور لوگوں میں سے جس نے جرم کیا ہے اس کے جرم کو بھی معاف کر دیں. غصہ پی کر خاموش نہیں رکھتے ہیں اس کے جرم کو معاف کر دیں. حضرت غوث اعظم رضی اللہ تعالی عنہ نے اس کے جرم کو معاف بھی کر دیا. اب اس پر جو اللہ کا عذاب اترا تھا معاف تو کر دیا, ول آخری نہ نام کہہ دیا, لیکن اس کے ساتھ اس کے ہاتھ پاؤں صحیح ہو گئے تھے, لیکن روحانی طور پر اتنا وہ دہیش ہو گیا تھا کہ اس کی افضالیت اور اس کی الولایت اللہ نے سب کر دی تھی. حضرت غوث پاک نے خوش ہو کر فرمایا میں نے اس کی افضالیت اور ولایت کو واپس کر دیا, اللہ اور ظلم معاف کرنے کے بعد اللہ تعالیٰ احسان کرنے کے اللہ کے محبوب بن کے احسان بھی کرتے. جیسے ہی حضور غوث پاک نے فرمایا اس کی افضالیت اور اس کی ولایت کو ہم نے واپس کر دیا. حضرت علی بن حیثی فرماتے ہیں یہ الفاظ نکلے تھے کہ وہ ابدال ہوا میں پرواز کر کے اپنے دوستوں سے جا کر ملے. سوچ کو کنٹرول کرنا اور کسی بڑے کی عظمت و عزت سے معاذ معمولی طور پر بھی اپنے دل میں ذرا کی کبھی اور ٹیڑھا پن لانا, یہ اللہ والوں کے دربار میں بہت بڑے نقصان کا ذریعہ ہے. اہل سنت کو مبارکباد, مسلک اعلی حضرت نے یہ حاصل ہے کہ اے لوگوں ہم کو اسلام کے پجڑے میں بند کر دیا گیا, غلام رسول بنا دیا گیا, اور ہمارے لیے نگرانی کرنے کے لیے اولیاء کرام کا گروپ رکھنے کا جہاں دیا ہے. ان کا انصاف ہم مانے کہ ہمارے لیے ہمارے عقیدے اور عمل کی اصلاح کرنے کا اتنا بڑا رکھنے پروگرام بنا کر اپنے محبوب بندوں کی غلامی ہے. یہ ہم نعرہ لگاتے ہیں, ہمارے بھائی نعرہ لگاتے ہیں نا, غوث کا دامن نہیں چھوڑیں گے, مسلک اعلیٰ حضرت زندہ باد, جشن غوثیت زندہ باد. ارے یہ سب زندہ باد رہیں گے تو پھر بھی ہمارا زندہ رہے. ان تمام باتوں کے لیے دو چیزیں ہمارے لیے ضروری ہیں, ایک وہ چیز جس کو ہم عقیدہ کہتے ہیں اور ایک ہے عمل. سارے اولیاء کرام ان دو چیزوں کی نگرانی کرتے ہیں اور دونوں چیزوں کو دو ڈپارٹمنٹ میں تقسیم کر دیا ہے, ہمارے عقیدے کو اور ایمان کو مضبوط کرنے کے لیے علماء کی ٹیم تیار ہے, اور ہماری روحانیت کی اصلاح اندر کے میل و کچیل کو دور کرنے کے لیے, صاف ستھرا کرنے کے لیے اولیاء کرام کا گروپ بنا, اور غوث اعظم کو رب نے, غریب نواز کو رب نے, इन दोनों डिपार्टमेंट का हेड बना दिया था। एक तरफ आदमी शरीयत भी थे तो दूसरी तरफ रूहानियत के साथ जाहिर को भी साफ करते थे और बातिन को भी साफ करते थे। उनकी खानदान में दोनों एक दूसरे के नक्श निगाह से चमकते थे। आपने मशहूर वाकया हजरत मौलाना जलालुद्दीन रहमतुल्लाह ताला अलैह रूमी ने जो बसनवी शरीफ में बताया है कि एक बादशाह और राजा के दरबार में दो आर्टिस्ट पहुंचे। एक चीन का रहने वाला था और दूसरे आर्टिस्ट रूम के इटली के रहने वाले थे। ये दोनों आर्टिस्ट बहुत ज्यादा माहिर थे अपने फन में। बादशाह के दरबार में ये लोग पहुंचे और बादशाह से ये मुतालबा किया कि हमें एक रूम दे दिया जाए। हमारा कमाल चाइनीज ने कहा, हमारा कमाल ये है कि हम दीवार पर ऐसी पेंटिंग करेंगे, ऐसे नक्शो निगार बनाएंगे कि जब आप देखेंगे तो वो नकली फल पत्ते प्लांट ऐसा लगेगा कि ये ओरिजिनल है। आप किसी गार्डन में खड़े हैं वो दीवार नहीं मालूम होगी बल्कि एक सचमुच गार्डन और बागीचा रहेगा। हमारे अंदर ये कमाल है। बादशाह ने कहा तो नकली चीज को ओरिजिनल का रूप दे दोगे ये तुम्हारा बहुत अच्छा आदर है। और रूमियों से पूछा तुम्हारे अंदर क्या कमाल है, तो रूमियों ने कहा हमारा ये कमाल है कैसी खुरदुरी टेढ़ी रेढ़ी दीवार आप हमारे हवाले कर दें, हम ऐसा साफ सुथरा कर देंगे, ऐसी उस पर पॉलिश करेंगे कि वो पूरी दीवार पत्थर की नहीं ईंट की नहीं मालूम होगी बल्कि आपको पता चलेगा लगेगा कि मिरर लगा दिया गया आईने की तरह साफ सुथरी हो जाएगी। उसमें आप अपना चेहरा देख सकेंगे, वो दीवार नहीं बल्कि आईना खाना आपके लिए शीश महल नजर आएगा। बादशाह ने कहा वाकई पत्थर को चमका कर आईना बना दो कि उसमें सामने वाले की शक्ल और जलवा नजर आने लगे, ये भी तुम्हारा बहुत अच्छा और फाइन आर्ट है। चलो एक रूम उसने सेलेक्ट किया और बीच में एक पर्दा डाल दिया। चाइनीज को नदी दीवार दे दी, रूमियों को नदी दीवार दी और कहा तुम अपने जब आर्ट को कंप्लीट कर लो, अपना फन पूरा कर लो तो मुझे इत्तला करना, इन्फॉर्मेशन करना, मैं तुम्हारे आर्ट को देख करके तुम्हारी मेहनत का मुआवजा मुंह बोला इनाम दे। जब इन दोनों ने अपना काम मुकम्मल कर लिया, बादशाह को इत्तला दी गई, बादशाह अपने वजीरों के साथ मिनिस्टरों के साथ आया और चाइनीज का देखा कि वाकई उन्होंने जो कुछ कहा था वैसे ही करके दिखा दिया। ऐसा लगता था अंगूर के होशे नहीं लटक रहे, ये यक्षवत अंगूर के होशे लटक रहे हैं, ये गुलाब का फूल है। ऐसा लगता था कि हवाओं में फूल रहा है, महसूस ही नहीं होता था कि ये पेंटिंग। और फिर उस तरफ जाके देखा तो पूरी दीवार आईना और मिरर बनी हुई है। बादशाह खुश हो गया, अपने गुलाम से कहता है ये बीच का पर्दा हटा। जब बीच का पर्दा हटा दिया गया तो इधर से जितनी पेंटिंग थी सब इधर नजर आ गई और इधर का रिफ्लेक्शन इधर नजर आ गया। अब दोनों के आर्ट में बड़ा हुस्न पैदा हो गया। पहले इधर अंधेरे में वो चमक चमक नहीं थी जब पर्दा पड़ा हुआ था, लेकिन जब पर्दा हटा तो ये खाली आईना था। अब ये खाली आईना ना रहा बल्कि ये गार्डन वहां नजर आ रहा और इसकी साफ सफाई और इसका रिफ्लेक्शन इधर तक नजर रहा था। दोनों का हुस्न तो वाला हो गया। हजरत मौलाना जलालुद्दीन रूमी जो सूफियों के बहुत बड़े इमाम हैं फरमाते हैं है दो इसी तरह इस्लाम में दो चीजें तो नहीं है, एक बातिन की पेंटिंग और जाहिर की बातिन की सफाई और जाहिर की पेंटिंग। जिस तरह के चाइनीज में پینٹنگ کر کے اور دیوار کو خوبصورت بنایا تھا. اسی طرح علماء کبیر شریعت کے وصول کی پینٹنگ کر کے تمہارے شاہی کو علم کا گارڈن بنا دیا. اور اولیاء کرام کے کرنے ہیں تمہارے خردرے اور گناہوں سے ناپاک اینڈ بینڈ دل کی دیواروں کو اپنی ولادت سے ایسا مار کر کے صاف ستھرا کرتے ہیں کہ یہ آئینے کی طرح چمکتا ہے. لیکن جب تمہارے سامنے سے زندگی کی یہ زندگی کا جو پردہ ہے جب یہ ہٹا دیا جاتا ہے اور قبر میں پہنچو گے تو ایک طرف شریعت کا نقص و نقصان کر دے گا, دوسری طرف تمہارے دل کے جلوے نظر آئے. یہ ہے ولیوں کی ضرورت اور علماء کی ضرورت, دونوں کا احترام ہمارے معاشرے کے لیے سنگ میل ہے. ہماری ضرورت کی بنیادیں کے بنیادی پتھر ہیں. نہ علماء کی ضرورت کو ہم سر سے نظر کر سکتے ہیں اور نہ اولیاء کرام کی عظمت سے انکار کر سکتے ہیں. جب تک مسلم قوم ان دونوں کے کمبینیشن کے ساتھ اپنی زندگی کے کارنامہ کو آگے بڑھا رہی تھی, خدا کی قسم یہاں شریعت کا باغ بند بھی تھا اور معرفت کا جلوہ بھی نظر آتا تھا. دل کے اندر بھاگو تو رب کا جلوہ نظر آئے اور اوپر سے دیکھو تو سنت مصطفیٰ کی بات ہو. اللہ تعالیٰ نے ان دو گروپ کو اس لیے بنایا ہے کہ جس انسان کو رب نے شان اور اچھا بنایا ہے, انٹرنل اور ایکسٹرنل یہ دونوں صحیح ہوتے ہیں تو وہ انسان شرافت کا مجموعہ بنتا ہے. اللہ تعالیٰ اس یارحمی کے صدقے میں ہمیں شریعت کی پابندی کا بھی سو سو بنا فرمائے اور اولیاء کرام کی ولایت کا منصب کا احترام کر کے ہمارے دلوں کو چمک دمک عطا فرمائے. کھڑے ہو